यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढ़ाइएको प्रधानमन्त्री वारेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा सहयोग गर्ने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। र अमेरिकी सेना हर्मुज क्षेत्र प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः पठाएको छ। यसअघि सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। तर आज बसेको मन्त्री परिषद बैठकले सो अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिश गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गरी मन्त्री परिषद बैठकले खुला सहकार्यबाट लिपुलेक लिम्पियाधुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकार बीच समन्वय अघि बढ़ाइएको जानकारी सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले दिनुभयो।
परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो। जुन सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ। नेपालको भूमि हो, विस्तार भन्ने विषय नै आउँदैन। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ।
यसै गरी मन्त्री परिषद बैठकले भारतसँग जी2जी माध्यमबाट 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्था लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरू योजना स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न, उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु स्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री वारेन्द्र शाहले काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा व्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ। उहाँले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढ़ाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ। सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। प्रधानमन्त्री वारेन्द्र शाहको सचिवालयले आज प्रेस नोट जारी गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय परिसरभित्र आज संचारकर्मीलाई भिडियो खिच्न रोक लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै अवरोध नभएको जनाएको छ। सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अंकुशका रूपमा अतिरञ्जित नगर्न सचिवालयले आग्रह गरेको छ। सभामुख डोल प्रसाद डीपी अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गर्नुभएको छ। आज भएको छलफल सदनको कामकाजलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। समिति सभापतिहरूले संसद अधिवेशनबारे विषय उठाए पनि सभामुख अर्यालले त्यसबारे भोलि मात्रै निर्णय हुने बताउनु भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। शुल्क निर्धारणका सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले शिक्षामा सुधारका लागि तीन तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरूरी रहेको बताउनु भएको हो। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले शुल्क निर्धारण र छात्रवृत्तिका विषयमा मन्त्रालयमा गुनासो आएको भन्दै छात्रवृत्ति वितरण पारदर्शी बनाउन आग्रह गर्नुभयो। उहाँले संस्थागत विद्यालयमा शुल्क नियमन, मन्त्रालयमा आएका शुल्क सम्बन्धी गुनासा पालिकामै पठाइदिने संयन्त्र बनाइएको जानकारी दिँदै आवश्यक सहजीकरणका लागि मन्त्रालय तयार रहेको बताउनुभयो। मन्त्री पोखरेलले स्थायी रूपमै दुई दिन सार्वजनिक विदा दिने विषयमा आवश्यक अध्ययन र पाठ्यक्रम लगायत विषयमा गृह कार्य भइरहेको पनि जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेएनजी आन्दोलनका क्रममा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरूपयोग नभएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग नगरेको बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग भन्ने गरेको विषय संचार माध्यममा आएपछि मन्त्रालयले गत वैशाख 15 गते छानबिन समिति गठन गरेको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको काठमाण्डौको नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका 5 पिप्ले स्थित घरमा छापा मारेको छ। मुख्यमन्त्री बानियाले आज प्रेस विज्ञप्ति जारी गर्दै राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न आफू तत्पर रहेको बताउनु भएको छ। राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले आफू संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाले संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वका रूपमा सधैं साथ रहने पनि बताउनुभयो। पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको छ। यही वैशाख 3 गते कार्यपालिकाको बैठक बसी महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना गरेको हो। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि 5 दशक अघि 205 रोपनी जग्गा जमीन छुट्याइएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण नेपालले पहिलो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समिति अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हा समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। सार्वजनिक सेवा प्रसारण ऐन 2081 व्यवस्था अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ। प्रतिवेदन ग्रहण गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि भएका प्रयासप्रति धन्यवाद व्यक्त गर्नुहुँदै प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका सुझावहरू कार्यान्वयनमा ल्याइने बताउनुभयो। दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न 4 स्थानमा पक्की पुल निर्माण भएको छ। गाउँपालिका अन्तर्गतको घिचेत खोला, फलाकु खोला र पंगु र पाहा खोलामा पक्की पुल निर्माण गरिएको हो। पुल निर्माणपछि गाउँपालिकाका सबै ओडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुरपु साङबो घले जानकारी दिनुभयो। 4 पुल निर्माणका लागि करिब 24 करोड़ रूपियाँ खर्च भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताएपछि इरानले अमेरिकी सैनिकहरू सो जलमार्गमा प्रवेश गरे आक्रमण गर्ने चेतावनी दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाले मानवीय आधारमा फँसेका पानी जहाजहरूलाई बाहिर निकाल्न सघाउने बताउनु भएपछि इरानले अमेरिकालाई कार्यवाहीको चेतावनी दिएको हो। इरानी सेनाले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको भन्दै त्यहाँ प्रवेश गर्न खोज्ने जोसुकैमाथि पनि कार्यवाही हुने बताएको छ। फेब्रुअरी महिनाको अन्तिमतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि हर्मुज जलमार्गमा 2000 जहाजमा झण्डै 20,000 यात्रुहरू फँसेको संयुक्त राष्ट्रसंघीय निकाय आईओएमले जनाएको छ। बंगलादेशमा मार्चदेखि हालसम्म दादुरा संक्रमित 311 बालबालिकाको मृत्यु भएको छ। बंगलादेशमा उपचारका लागि अस्पताल तथा स्वास्थ्य केन्द्रमा पुगेका सम्भावित संक्रमित व्यक्तिहरूको संख्या 41,793 पुगेको छ। सरकारी स्वास्थ्य सेवाका प्रवक्ता जाहिद रिहानले केही बालबालिकाको अवस्था अझै गम्भीर रहेको र रेकर्ड भएका मृतकको संख्या संकलन गर्ने कार्य जारी रहेको बताउनुभयो। दादुरा अत्यधिक संक्रामक रोग हो र यो खोकी र हाँचु गर्दा वा हावाबाट समेत फैलन्छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आम नागरिकमा आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याउने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। करिब 100 अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
निजी क्षेत्रको भूमिका एकदमै अग्रस्थानमा छ। हामीले झण्डै 100 अर्ब डलरको अर्थतन्त्रको कल्पना गरेका छौं। अर्को लगभग 7 सम्म त्यसलाई लम्बियो भने पनि एउटा माइल स्टोन चाहिँ त्यो 100 बिलियन डलरको इकोनोमीलाई चुनाव अगाडि पनि बाचापत्रमा पनि र अहिले पनि त्यसलाई रिइन्फोर्स गर्दै गर्दा त्यो लक्ष्य पुर्याउनको लागि निजी क्षेत्रको साथ भएन भने त्यो असम्भव छ भन्ने कुरा हामीले बुझेका छौँ। त्यसैले जब क्रिएसन, रोजगारी सिर्जनाको हिसाबले र अर्थतन्त्रको आकारलाई फराकिलो बनाउनलाई र त्यसलाई अर्को उचाइमा लानको लागि निजी क्षेत्र एकदमै महत्वपूर्ण छ भन्ने बुझेका छौँ।
अर्थमन्त्री डाक्टर वाग्लेले मन्त्री परिषदमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धन सम्बन्धी रणनीतिक प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो। निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षा मार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधार मार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक संकेत भएको बताउनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 34.63 अङ्कले घटेर 2,704.08 बिन्दुमा कायम भएको छ। सोमबार 341 कम्पनीको 1,74,524 कित्ता शेयर 68,635 पटक खरिद बिक्री हुँदा 4,26,53,90,000 बराबरको कारोबार भएको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिएसँगै पोखराका होटलमा विगतको तुलनामा 10% पर्यटकहरू बढेको जनाइएको छ।
अब खेल समाचार अझै बमबाट।
नेपालले ओमनसँग आफ्नो अन्तिम खेल मंगलबार खेल्दैछ। ओमनसँग मंगलबार खेल्दै गर्दा नेपालले अझै पनि कायम रहेका कमी कमजोरीहरू सुधार गर्ने प्रयास गर्दै ओमनसँगको पहिलो खेलको हारको बदला लिएर श्रृंखलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ। साथै यस श्रृंखलामा 3 जितका साथ नेपालले अर्को सातादेखि शुरू हुने अर्को श्रृंखलामा उच्च मनोबल लिएर जानेछ। नेपालले आगामी सातादेखि लीग टूका शीर्ष 2 टोली अमेरिका र स्कल्याण्डसँग खेल्नेछ र त्यसका लागि जारी श्रृंखलाको लय महत्वपूर्ण हुनेछ। लीग टू अङ्क तालिकामा हाल ओमन 27 खेलमा 31 अङ्क जोडेर तेस्रो स्थानमा यथावत छ भने नेपालले 23 खेलमा 16 अङ्क जोडेर 7 स्थानमा छ। अर्को टोली युएईको 24 खेलमा 14 अङ्क छ। यी श्रृंखलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भएको थियो। नेपालले युएसँगको 2 खेल जितिसकेको छ। अब ओमनलाई पनि हराएर नेपाल श्रृंखलामा तेस्रो जितको खोजीमा हुनेछ। नेपाल ओमन हालसम्म ओडीआई फर्म्याटमा 9 पटक आम्ने सामने भएका छन्। नेपालले 3 खेल जित्दा 5 खेलमा पराजित भएको छ, 1 खेल रद्द भएको छ। कीर्तिपूर्णमा भने यी 2 टोली 4 पटक आम्ने सामने भएका छन्, जसमा नेपालले 1 खेल जित्दा ओमनले 3 खेल जितेको छ। लीग टू क्रिकेट अन्तर्गत कीर्तिपुरमा भएका खेलमा नेपालले ओमनलाई हराइसकेको छैन।
अब मौसम। आज राति कोशी र मध्य प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढ़ाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा सहयोग गर्ने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। र अमेरिकी सेना हर्मुज क्षेत्र प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।